नेपाल दर्पणमा साथी भोजेन्द्र बस्नेतसँगै मदन पौड्यालको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया
स्वादको झट्का।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज, केही दिन आराम गर्न डाक्टरको सुझाव।
प्रमाण ऐन 2031लाई परिमार्जन गर्ने तयारी, अब भिडियो कन्फरेन्स मार्फत पनि प्रमाणहरू संकलन गर्न सकिने।
400 केभी ढल्केबर सब स्टेशनको काम अन्तिम चरणमा, पुसभित्र सञ्चालन गर्ने लक्ष्य, भारतसँग बिजुली किनबेचमा थप सहज हुने।
एटलान्टिक महासागरमा डुङ्गा पल्टदा 58 जनाको ज्यान गयो, कम्तीमा 83 आप्रवासी बाँच्न सफल।
र सन् 1999 को कृतिमानलाई तोड्दै नेपालले जित्यो 36 स्वर्ण, साग पदक तालिकाको दोस्रो स्थानमा।
मेरो जीवन, मेरो शरीर, मेरै अधिकार।
अन्त्य गरौं महिला हिंसा अनि दुर्व्यवहार।
महिलामाथि हुने हिंसा विरुद्ध एक हौं।
अमेरिकी विकास नियोगको आर्थिक सहयोगमा सञ्चालित हरियो वन कार्यक्रम अन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोष र उज्यालो रेडियो नेटवर्कद्वारा जारी सन्देश।
नेपालमै पहिलो पटक एजी लाइम एन्ड मिनरल्स इन्डस्ट्रिजका उत्कृष्ट उत्पादनहरू अब बजारमा।
माटोको पीएच लेभल मिलाउनका लागि कृषि चुना,
कुखुराको खोरमा प्रयोग हुने चुना,
अर्ग्यानिक मल बनाउन प्रयोग हुने डोलामाइट चुना,
मठ मन्दिर तथा भवन निर्माण, औद्योगिक प्रयोजन, ढल प्रशोधन, जैविक कीटनाशक औषधि बनाउन प्रयोग हुने क्विक लाइम तथा हाइड्रेटेड लाइम,
एएसी ब्लक जोड्ने मोटर,
जेट के फिक्स ब्रान्डको बाथरूम तथा भवनको पर्खालमा टाइल, मार्बल, ग्रेनाइट, सेतो कालो ढुङ्गा टास्नको लागि प्रयोग हुने मोर्टार,
ग्राउटिङ मोटर,
वाल पुट्टी।
आफ्नै अत्याधुनिक ल्याब तथा सरकारी मान्यता प्राप्त ल्याबबाट परीक्षण भएका कृषि तथा औद्योगिक केमिकलहरू सरल र सुलभ दरमा बजारमा उपलब्ध छन्।
सम्पर्क एजी लाइम एन्ड मिनरल्स इन्डस्ट्रिज, घाँसी कुवा तनहुँ,
काठमाडौँ। सम्पर्क पिङ्ला स्थान गौशाला, फोन नम्बर 01-41-13-604,
मोबाइल 98-010-94-313, 98-010-94-314।
स्वदेशी उत्पादनको प्रयोग गरौँ, देश विकासमा योगदान गरौँ।
नेपाल पोलिटेक्निक इन्स्टिट्युट भरतपुर चितवनमा बीई सिभिल र बीई इलेक्ट्रिकल अध्ययनको खोजीमा रहेका विद्यार्थीहरूका लागि भर्नाको अन्तिम अवसर।
प्राविधिक शिक्षाको क्षेत्रमा नेपालकै अग्रणी संस्था अन्तर्राष्ट्रिय गुणस्तर आईएसओ 9001:2015 प्रमाणपत्र प्राप्त गर्न सफल एसएनपीआई कलेज भरतपुर चितवनमा स्नातक तहमा इन्जिनियरिङ तर्फ बीई सिभिल र बीई इलेक्ट्रिकल कार्यक्रममा सीमित सिटका लागि पुनः प्रवेश परीक्षा आवेदन फारम खुल्ला गरिएको हुँदा इच्छुक विद्यार्थीहरूबाट कलेजमा सम्पर्क राखी प्रवेश परीक्षा आवेदन फारम भर्न सूचित गरिन्छ।
फारम भर्ने अन्तिम मिति यही मंगसिर 19 गतेसम्म।
थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एमपीआई भरतपुर चितवन, फोन 056-572-417,
मोबाइल 98-550-60-768, 98-550-60-769 र 98-550-64-960।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुनुभएको छ। 10 दिन अघि मनमोहर कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गराउनुभएका प्रधानमन्त्री ओली आज दिउँसो 4 बजे डिस्चार्ज हुनुभएको हो। अस्पतालबाट डिस्चार्ज भएपछि उहाँ सरकारी निवास बालुवाटार जानुभएको छ। प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार हुँदै गएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। प्रधानमन्त्री ओलीलाई केही दिन आराम गर्ने सुझाव सहित डिस्चार्ज गरिएको अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर उत्तम कृष्ण श्रेष्ठले विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ। अस्पतालबाट निस्कदा प्रधानमन्त्री ओलीले पत्रकारलाई छोटो प्रतिक्रिया दिँदै आफू स्वास्थ्यमा सुधार भएर निवास जाँदै गरेको बताउनु भएको थियो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले केही दिन बालुवाटारमै आराम गर्नुहुनेछ। डिस्चार्ज हुनुअघि आज राष्ट्रपति विद्यादेवी भण्डारीले अस्पतालमा पुगेर प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो।
प्रमाण ऐन 2031 परिमार्जन गरेर भिडियो कन्फरेन्स मार्फत प्रमाणहरू संकलन गर्न सकिने व्यवस्था गरिने भएको छ। घटनाका कुनै साक्षी अदालतमा सहभागी हुन नसक्ने अवस्थामा भिडियो कन्फरेन्स मार्फत पेश गर्न प्रमाण ऐन 2031 परिमार्जन गर्ने तयारी गरिएको हो। समय सुहाउँदो प्रविधिलाई समेटेर ऐन संशोधन गरिने संसदको कानून न्याय तथा मानव अधिकार समितिका सभापति कृष्ण भक्त पोखरेलले बताउनुभयो।
कहिलेकाहीँ साक्षी गवाह उपस्थित हुन नसक्ला, भिडियो कन्फरेन्सका माध्यमबाट पनि त्यसलाई चाहिँ हामीले चाहिँ प्रमाणमा लिन सकिन्छ भन्ने जस्ता नयाँ प्रविधियुक्त प्रमाणहरूलाई चाहिँ ग्रहण गर्ने कुरा, मृत्युकालीन घोषणाका सन्दर्भमा पनि विगतमा व्यवस्था त थियो त्यसलाई अझ प्रष्ट गर्नुपर्ने जस्ता समय सापेक्ष केही संशोधनका प्रस्तावहरू नेपाल सरकारले ल्याएको छ।
पति पत्नीले आपसी सहमतिमा कृत्रिम गर्भधारण गर्न सकिने अवस्थामा पछि पतिले आफ्नो बच्चा नभएको र पत्नीले पनि आफ्नो बच्चा होइन भन्ने अवस्था आउन नदिन पनि ऐन संशोधन गर्न लागिएको पोखरेलले बताउनुभयो। प्रमाण ऐन 2031 भदौ 1 गतेबाट लागू भएका मुलुकी अपराध संहिता तथा मुलुकी देवानी संहिताहरूले गरेका व्यवस्थासँग एकरूपता गर्ने उद्देश्यले संशोधन गर्न विधेयक ल्याइएको हो। प्रविधिको विकाससँगै प्रमाणका स्वरूपहरू पनि परिवर्तन भएको तथा प्रमाण बुझ्ने प्रक्रियामा प्रविधिको प्रयोग भएको अवस्थामा डिजिटल वा विद्युतीय स्वरूपहरूमा रहेका लिखितहरूलाई प्रमाणको रूपमा लिन सकिने विषयहरू समावेश गरी प्रमाण ऐन 2031 संशोधन गर्न विधेयक पेश गरिएको थियो। राष्ट्रिय सभाबाट परिमार्जन सहित पारित भएको विधेयक प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिमा छलफलका क्रममा रहेको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सन् 2020 भ्रमण वर्षको रूपमा मात्र नभएर पर्यटन क्षेत्रको आधार वर्षको रूपमा विकास गर्ने योजना रहेको बताउनु भएको छ। नेपाल भ्रमण वर्षको सन्दर्भमा राजनैतिक दलहरूसँग छलफल गर्दै मन्त्री भट्टराईले अबको एक दशक पर्यटनका लागि जोड़ दिने पनि बताउनुभयो।
2020 एउटा जग बनाउँछ, एउटा माहौल बनाउँछ, एउटा मनोविज्ञान बनाउँछ। पर्यटन अब हाम्रो प्रमुख आधार हो भन्ने सबै राजनीतिक दल आम जनसमुदायमा यसले एउटा मेसेज दिन्छ। 20 लाख पनि हामी पुर्याउँछौँ, पूर्वाधारको विकासमा पनि जोड दिन्छौँ। तर अब हाम्रो मन्त्रालय के सोच्छ भने आउने नेपाल सरकारको नीति कार्यक्रममा 2020 होइन कि एक दशक पर्यटनको लागि भन्ने नारा हामी दिँदैछौँ। एक दशक हामी यसमा क्याम्पेन गर्छौँ।
उहाँले विदेश भ्रमणमा जाँदा कम्तीमा पनि भ्रमण वर्ष 2020 बारेमा देशका तर्फबाट कुरा राख्न र मन्त्रालयसँग समन्वय गरी जान पनि आग्रह गर्नुभयो। कार्यक्रममा मन्त्री भट्टराईले 2020 जनवरी 1 काठमाडौँसहित 7 प्रदेशमा भव्य कार्यक्रम गरी भ्रमण वर्षको औपचारिक शुरूआत गर्ने पनि जानकारी दिनुभयो।
नेपाल र भारत बीच ठूलो मात्रामा बिजुली किनबेच र देशभित्रको प्रसारण प्रणाली सुधारका लागि धनुषाको ढल्केबरमा निर्माणाधीन 400 केभी ढल्केबर सब स्टेशनको काम अन्तिम चरणमा पुगेको छ। पुष्पित्र निर्माण सम्पन्न गरी सञ्चालन गर्ने लक्ष्यका साथ जीआईएस प्रविधि युक्त स्वचालित सब स्टेशनको काम सकिने लागेको हो। देशभित्र पूर्व पश्चिम विद्युत आपूर्ति र भारतसँग विद्युत व्यापारका लागि ढल्केबर सब स्टेशन ठूलो हब बन्नेछ। सब स्टेशन चार्ज भएपछि नेपाल भारत बीच झण्डै 1000 मेगावाट विद्युत आयात निर्यातका लागि पूर्वाधार तयार हुनेछ। साथै 456 मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा सहज रूपमा प्रवाह गर्न र देशभित्र खपत हुन नसकेको विद्युत भारत निर्यात गर्न सकिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो। हिउँदमा आवश्यक परेमा न्यूनतम 600 मेगावाट आयात गर्न सकिन्छ भने दुई देशबीच इनर्जी बैंकिङ गर्न समेत बाटो खोल्ने पनि घिसिङले जानकारी दिनुभयो। नेपाल र भारत बीच इनर्जी बैंकिङ गर्ने सैद्धान्तिक सहमति भइसक्यो। नेपाल सरकार र विद्युत प्राधिकरणको झण्डै 2 अर्ब रुपियाँ लगानीमा निर्माणाधीन ढल्केबर सब स्टेशन 400 केभी प्रणालीमा आधारित नेपालकै पहिलो सब स्टेशन हो। प्राधिकरणले मकवानपुरको हेटौँडा र सुनसरीको इनरुवामा पनि 400 केभीको सब स्टेशन निर्माण गरिरहेको छ।
5 नम्बर प्रदेश सरकारले कृषिमा दिएको अनुदान दुरूपयोग भएको पाइएको छ। तरकारी बोक्न भनेर भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले अनुदानमा रोल्पाको डुमरिङ महिला कृषि सहकारीले लिएको गाड़ी व्यक्तिले प्रयोग गरेको भेटिएको हो। रोल्पाको रुन्टीगढ़ी गाउँपालिका 6 को डुमरिङ महिला कृषि सहकारी संस्थाले प्रदेशको 12.5 लाख रूपियाँ अनुदानमा लिएको गाड़ी जिल्ला सहकारी संघका अध्यक्ष कर्ण बाठालाई प्रयोग गर्न दिएको सहकारीको माइन्यूटमा उल्लेख छ। सहकारीले हाट बजार भवन निर्माण र शाखा भवन निर्माण गर्न भन्दै प्रदेशबाट झण्डै 9 लाख रूपियाँ अनुदान लिएको थियो, तर ती हाट बजार पनि अहिले सञ्चालनमा छैनन्। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। काठमाडौँ उपत्यका बाहिरकै उत्कृष्ट आईएसओ 9001:2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने। हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल विशुद्ध इन्जिनियरिङ कलेज युनाइटेड टेक्निकल कलेज चितवनमा बीई सिभिल कम्प्युटर र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनमा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन।
फोन 056-527-982,
मोबाइल 98550-5859, 98550-5860।
सुनिश्चित भविष्य मात्र होइन बचत, सपनाहरू पुरा हुने विश्वास हो। भविष्यको लगानी हो, मनको शान्ति हो, हो बचत। आर्थिक स्वतन्त्रता हो, आत्मविश्वास हो, आत्मा सम्मान हो, सम्पन्न जीवन हो बचत।
धेरै छन् बचतका खुशीहरू, बचत गरौँ। ग्लोबल आइएमई बैंक, सबैका लागि बैंक।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको सूचना।
कर्जका खरिद गर्दा निम्न विषयहरूमा ध्यान दिनुहुन सेवाग्राहीहरूमा अनुरोध गरिन्छ। खरिद गर्ने जग्गाको जग्गा धनी दर्ता प्रमाण पूर्जा बमोजिमको क्षेत्रफल, नक्सा र फिल्डमा छ छैन यकिन गर्ने। जग्गा धनी दर्ता प्रमाण पूर्जा बमोजिम मोट श्रेष्ठता कायम छ छैन, जग्गामा मोही छ छैन र उक्त जग्गा रोक्का छ छैन यकिन गर्ने। खरिद गर्ने जग्गामा सरकारी, सार्वजनिक र सरियारको जग्गा घुसेको छ छैन यकिन गर्ने। खरिद गर्ने जग्गामा फिल्डमा बाटो भए सो अनुसार नक्सामा बाटो कायम भएको छ छैन यकिन हुने। विक्रेताका अंशियार वा हकवाला छन् छैनन् भए लिखतमा साँची राख्ने। खरिद गर्ने जग्गामा घर टहरा भए सो बेहोरा लिखतमा खुलाउने। प्लटिङको जग्गा भए स्वीकृत मापदण्ड अनुरूप छ छैन यकिन हुने। लिखतमा वास्तविक कारोबार मूल्य लेख्ने। लिखतमा लेखिएको बेहोरा ठिक छ छैन पढीबाजी सही छाप गर्ने। रजिस्ट्रेशन दस्तुर, सेवा शुल्क, पुँजीगत लाभ कर लगायतका दस्तुर बुझाएको रसिद अनिवार्य रूपमा लिने र सुरक्षित राख्ने। लिने दिने बीच आर्थिक कारोबार गर्दा बैंक मार्फत गर्ने। जग्गा धनी दर्ता प्रमाण पूर्जामा आफ्नो नाम, थर, वतन र अन्य विवरण ठिक छ छैन हेर्ने।
कुनै जिज्ञासा भएमा वा समस्या परेमा कार्यालय प्रमुख वा हेल्प डेस्कमा सम्पर्क राख्नुहुन अनुरोध छ।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज, प्रमाण ऐन 2031 परिमार्जन गर्ने तयारी, 400 केभी ढल्केवर सब स्टेशनको काम अन्तिम चरणमा लगायतका खबर प्रस्तुत गर्यौं।
नेपाल दर्पणमा अब बाँकी खबर। अछाममा छाउगोठमा बस्दा ज्यान गुमाएकी पार्वती बुढाका जेठाजुलाई प्रहरले पक्राउ गरेको छ। कानून विपरीत पार्वती बुढालाई छाउगोठमा राखिएको र गोठमै बसेका कारण ज्यान गएको भन्दै जेठाजु छत्र रावतलाई पक्राउ गरेको अछाम प्रहरले जनाएको छ। छाउपडी गोठमा राखेको भन्दै प्रहरले पक्राउ गरेको यो पहिलो घटना हो। अब छाउगोठमा राख्ने र बस्ने दुवैलाई पक्राउ गर्ने जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक डीएसपी जनक बहादुर साईले बताउनुभयो। मुलुकी अपराध संहिताको दफा 168 को उपदफा 3 महिलाको रजस्वला भएको वा सुत्केरी अवस्थामा छाउपडीमा राख्न वा कुनै किसिमका भेदभाव, छुवाछुत र अमानवीय व्यवहार गर्न गराउन हुँदैन भनिएको छ। छाउगोठमा बस्ने वा बस्न लगाउने अर्थात कसुर गर्ने व्यक्तिलाई 3 महिनासम्म कैद र 3,000 जरिवाना सजाय हुने कानूनी व्यवस्था रहेको छ।
अहिले महिला हिंसा विरूद्धको 16 अभियान चलिरहेको छ। वर्षेनी यो अभियान चलिरहँदा महिला हिंसाका घटना पनि बढ्दै गएका छन्। अहिले पनि दैनिक 16 महिलामाथि यौन हिंसा तथा बलात्कार हुने गरेको प्रहरीको तथ्याङ्क छ। महिलामाथि हिंसा तथा बलात्कार गर्नेलाई घटनाको प्रकृति हेरेर 3 महिनादेखि जन्मकैदसम्मको कानूनी सजायको व्यवस्था पनि छ। तर कमजोर कानून कार्यान्वयनले महिला हिंसा घट्नुको साटो बढ्दै गएको छ। साथी विष्णु विश्वकर्माले महिलामाथि हुने हिंसा अन्त्यका लागि कानून कार्यान्वयन किन फितलो बनेको हो भनेर प्रतिनिधि सभा सदस्य तथा महिला नेत्री वृन्दा पाण्डेलाई सोध्नु भएको छ।
होइन, अब यो कार्यान्वयन फितलो कसरी भन्ने होइन, तर अब घटना बढेका छन्। अब त्यो कानूनी दायरा पनि ल्याइराखेको छ, तर हिजोको जुन अनुपातमा कारवाही हुन्थ्यो त्यो चाहिँ नि बढिरहेको खालको होइन, त्यो अनुपात बढ्न पर्थ्यो त्यो बढिरहेको खालको स्थिति छैन। अब त्यसमा सुरक्षा निकायलाई अलिकति बढी हामीले तालिम दिने, त्यसपछि होइन आधुनिक उपकरणहरूको व्यवस्था गर्ने कुरामा पनि ध्यान दिन जरुरी छ। अर्को कुरो चाहिँ नि जसरी राज्यका अरू निकायहरूमा पुरुषहरूको एकल निर्णायक स्थिति छ। हाम्रो सुरक्षा निकायमा पनि अध्ययन अनुसन्धान गर्ने सन्दर्भमा जति महिलाहरूको सहभागिता हुनु पर्थ्यो त्यो नभएको कारणले गर्दाखेरिमा महिलाहरूले पुरुषहरूले गएर अध्ययन होइन त्यो घटनाको चाहिँ अध्ययन गर्दा अनुसन्धान गर्दाखेरिमा कतिपय स्थितिमा चाहिँ सबै खुलेर बोल्ने खालको स्थिति छैन। त्यसले गर्दा यो अपराध न्यूनीकरणको लागि सुरक्षा निकायमा महिलाहरूको सक्षमता पनि बढाउनु पर्ने र सहभागिता पनि बढाउनु पर्ने आवश्यकता छ।
तर त्यो सँगसँगै अर्को कुरा यो उजुरी दर्ता गर्नुभन्दा पहिला पनि घटना बाहिर ल्याउने कि नल्याउने, कसैलाई थाहा भयो भने त्यो ल्याउने भन्दा कारवाही गराउने भन्दा अझ बढी भित्र दबाउनु पर्छ, यो घरभित्रै मिलाउनु पर्छ भन्ने एक किसिमको त्यो प्रवृत्ति पनि छ। यसलाई चाहिँ कसरी घटाउने, प्रहरीसम्म उजुरी लैजाने अवस्था कसरी सिर्जना गर्ने?
होइन, त्यसमा त एउटा कुरो भनेको चाहिँ प्रहरीमा घटना लगे पछाडि प्रहरीले प्रहरी मेरो साथमा छ भन्ने खालको जनतालाई अनुभूति दिनुपर्छ। अब कतिपय सन्दर्भमा चाहिँ नि अहिले रात पऱ्यो भोलि बिहान आऊ भन्ने खालका प्रवृत्ति चाहिँ हाम्रा सुरक्षा निकायले बदल्नुपर्छ र त्यही प्रहरी अर्को चाहिँ त्यो घटना दर्ता गर्ने ठाउँमै पनि अब त्यहाँ महिला सुरक्षाकर्मीहरूको पनि व्यवस्था भयो भनेदेखि अलिकति बढी चाहिँ सहज हिसाबले पनि अब त्यो घटनाहरू जानेर त्यसलाई लिने खालको स्थिति पनि होला र अर्को हाम्रो सुरक्षा निकायलाई पनि अलि बढी लैङ्गिक संवेदनशील बनाउन पनि जरुरी छ।
अन्तिममा चाहिँ राष्ट्रिय महिला आयोगमा अहिले पनि पदाधिकारी नियुक्त हुनुभएको छैन, महिला मन्त्रालयमा पुरुष मन्त्री जानुभएको छ, यस्तो ठाउँमा पहिला अलिकति लैङ्गिक अझ भनौँ महिला निकाय बनाएको भए त कार्यान्वयन सहज हुन्थ्यो कि, त्यहाँ किन राज्य कमजोर देखियो?
अनि यो अब महिला मन्त्रालय मात्रै महिला भन्ने खालको कुरा चाहिँ होइन, महिला मन्त्रालय मात्रै होइन सरकारमा कम्तीमा पनि राज्यका सबै निकायमा एक तिहाई महिला सहभागिता भन्ने कुरो चाहिँ सर्वसम्मत हिसाबले संसदले पारित गरेको जुन प्रस्ताव छ त्यसलाई अब हेलना गर्ने काम चाहिँ नि अब राज्य संयन्त्रबाटै भइरहेछ, यसको बारेमा चाहिँ नि अब राज्यले सचिनुपर्छ। अब महिला मन्त्रालयकै कुरो गर्दा चाहिँ नि त्यहाँ महिला त्यो लैङ्गिक चेतनाको कुरो कति हो भन्ने खालको कुराले नै निर्णय गर्छ। मन्त्री एउटा मात्रै महिला भएर पनि के गर्नु, त्यहाँभित्रको कर्मचारी तन्त्र त सबै फेरि त पुरुषै पनि छ। त्यसले गर्दाखेरि अब अहिले आउनुभएको जो हाम्रो माननीय मन्त्रीजी हुनुहुन्छ उहाँलाई चाहिँ अहिले तत्कालको एउटा चुनौती चाहिँ के हो भन्दाखेरि महिलालाई हटाएर त्यो ठाउँमा पुरुष आइसके पछाडि चाहिँ उहाँले पुरुषले पनि महिलाले सरह नै काम गर्न सक्छन् है यो महिलाहरूको चाहिँ सन्दर्भमा भन्ने खालको कुरो उहाँले अलिकति बढी मान्छेलाई अनुभूति गर्ने गरी काम गर्न सक्नुभयो भने चाहिँ तपाईँले अघि गर्नुभएको जुन प्रश्न छ अब त्यो प्रश्न चाहिँ चिरिन सक्छ। तर महिला सहभागिताको हिसाबले हेर्ने भने चाहिँ सरकारमा राज्यले संसदले पारित गरेको जुन खालको चाहिँ नि प्रस्ताव छ त्यसको त्यसलाई आत्मसात गर्नुपर्ने र त्यसलाई सम्मानपूर्वक कार्यान्वयनमा जानुपर्ने कुरो चाहिँ राज्य संयन्त्र र राज्य संयन्त्र चलाउने राजनैतिक दलहरूले चाहिँ एकदमै सोच्नुपर्ने विषय चाहिँ हो।
त्यो त महिला अहिंसा घटना बढिरहेको छ, यसको न्यूनीकरणका लागि त महिला स्वयंलाई त जिम्मेवार दिनुपर्ने हो, तर देखिएन कहिलेसम्म कति समय लाग्छ
यसलाई त अर्को हिसाबले पनि लिन सकिन्छ। अब अहिलेको चाहिँ नि जुन अब महिला मन्त्रालयमा पुरुष मन्त्री भन्ने जुन खालको कुरा छ, महिला हिंसाका पीडक पक्ष भनेको पुरुष हो, त्यसले गर्दाखेरि पुरुष नै त्यो सिटमा बसिसके पछाडि पुरुषहरूलाई चाहिँ हामीले कसरी महिला हिंसाका विरुद्ध परिचालन गर्ने भन्ने हिसाबले पनि उहाँले चाहिँ कार्य होइन आफ्नो कार्यक्रमलाई अगाडि ल्याउनु भयो भनेदेखि यसले चाहिँ सकारात्मक परिणाम दिन पनि सक्छ।
बढी लिएको शुल्क फिर्ताको माग गर्दै आन्दोलन गरिरहेका चिकित्सा शास्त्रका विद्यार्थीले आजका लागि तय भएको एमबीबीएसको परीक्षा बहिष्कार गरेका छन्। नेशनल, चितवन, युनिभर्सल, जानकी र गण्डकी मेडिकल कलेजमा अध्ययनरत मेडिकल कलेजका झण्डै 500 जना विद्यार्थीले आजको परीक्षा बहिष्कार गरेका चिकित्सा शिक्षा संघर्ष समितिले जनाएको छ। हिजो बीडीएस र नर्सिङ विषयको परीक्षा बहिष्कार गरेका उनीहरूले आजका लागि तय भएको एमबीबीएसको परीक्षा पनि नदिएका हुन्। आजको परीक्षा बिथोल्न खोजेको आरोपमा प्रहरीले चितवन मेडिकल कलेज अगाडिबाट केही विद्यार्थीलाई पक्राउ गरेको पनि संघर्ष समितिका प्रवक्ता सुजन करियाले जानकारी दिनुभयो। सरकार र मेडिकल कलेज सञ्चालक बीच बढी लिएको शिक्षण शुल्क समायोजन गर्ने सहमति भए पनि कलेजहरूले सम्झौता अनुसार शुल्क फिर्ता गर्ने प्रक्रिया नथालेपछि विद्यार्थीले परीक्षा नै बहिष्कार गरेका हुन्।
नेपालको माटोमा अम्लियपना बढ्दै गएको छ। विज्ञका अनुसार माटोमा अम्लियपन बढ्दै गएको र नाइट्रोजन फस्फोरसको मात्रा घट्दै गएको पाइएको छ। परीक्षणले माटोको उत्पादन शक्ति पनि घट्दै गएको देखाएको विज्ञले बताएका छन्। सन्तुलित रूपमा मलको प्रयोग नहुँदा माटोमा अम्लियपन बढेको कृषि अनुसन्धान परिषद नारका प्रवक्ता हरिकृष्ण उप्रेतीले बताउनुभयो। उहाँका अनुसार प्राङ्गारिक र रासायनिक मलको सन्तुलन नमिल्दा जोखिम बढ्दै गएको छ। युरिया, डिएपी र पोटासको सन्तुलन मिलाए माटो बिग्रनबाट जोगिन्छ, तर प्राङ्गारिक मलको प्रयोग गर्दै जानु र युरियाको मात्रै प्रयोग बढ्नुले माटोमा अम्लियापना बढ्दै गएको नार्कले जनाएको छ। यसैबीच आज विश्व माटो दिवस नेपालमा पनि मनाइएको छ।
बुढी गण्डकी जलविद्युत आयोजनाबाट प्रभावित गोर्खाको आरूघाट र धादिङको विशालनगर खहरे क्षेत्रका बासिन्दाले काठमाडौँको माइतीघर मण्डलामा धरना दिएका छन्। हालै निर्धारण गरिएको मुआब्जा पुनमूल्याङ्कन गर्नुपर्ने माग राखेर बुढी गण्डकी जलविद्युत आयोजना सरकार समितिको नेतृत्वमा पीड़ितहरूले धरना दिएका हुन्। पीड़ितहरूले उचित मुआब्जा निर्धारण गर्नुपर्ने र नभएमा रोगका जग्गाको क्षतिपूर्ति सहित फिर्ता गर्नुपर्ने लगायतका माग राखेका छन्।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ, सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242-42।
हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42-38-545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर।
नेपालकै सबैभन्दा ठूलो निजी आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल दृष्टि आँखा केन्द्र।
हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया,
मधुमेह बिरामीका पर्दाको परीक्षणको लागि विशेष प्याकेजको व्यवस्था,
पूर्ण रूपमा कृत्रिम आँखाको सुविधा तथा अल्छी आँखाको उपचारका साथै आँखाको सम्पूर्ण परीक्षणका लागि
दृष्टि आँखा केन्द्र कलङ्की। फोन 52-24-352 र 52-24-353।
वेबसाइट www.drishtiye.org।
अब दृष्टिको 8 शाखा काठमाडौँको नयाँ बानेश्वरमा पनि दृष्टि आँखा केन्द्र।
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारैभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। पाल्पा र डोटीमा भएका छुट्टा छुट्टै जीप दुर्घटनामा 3 ज्यान गएको छ। पाल्पामा जीप दुर्घटना हुँदा 2 ज्यान गएको हो। बुटौलमा बिरामी पुगेर फर्कदै गरेको LU1J4209 नम्बरको जीप तिनाउ गाउँपालिका 5 दुर्घटनामा परेको हो। ज्यान गुमाउनेमा जीपका चालक दिलीप बमरेल र सहचालक कृष्ण कार्की रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। यसैबीच डोटीको जोराइल गाउँपालिका वडा नम्बर 2 जीप दुर्घटना हुँदा 1 ज्यान गएको छ। LU1J2039 नम्बरको जीप दुर्घटना हुँदा चालक आश्रम थापा मगरको ज्यान गएको प्रहरीले जनाएको छ।
दाङको गडवा गाउँपालिका 6 थान देउखुरीका हुर्मत यादवको कपास उद्योगमा आगलागी भएको छ। कपडा पिल्दै गर्दा मेसिनबाट आगो सल्केपछि झण्डै 6,00,000 रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
रसुवाका विभिन्न बस्तीमा भालुको आतंक बढेपछि प्रहरीले गस्ती शुरू गरेको छ। भालु घर घरमा पस्न थालेपछि मानिस हिँड्ने पैदल मार्ग आसपास भालु आउने सम्भावित गौंडामा प्रहरी गस्ती परिचालन गरिएको रसुवाका प्रहरी प्रमुख भाग्येन्द्र पुरूष ढकालले बताउनुभयो। हिमाली भेगमा चिसो बढेपछि न्यानो खोज्दै भालु बेसीतर्फ झर्न थालेकोले एक्लै यात्रा नगर्न प्रहरीले सबैलाई आग्रह समेत गरेको छ।
बाजुराको बढीमाई नगरपालिकाले बाटो बन्द गरेपछि हुम्ला, मुगु र बाजुरा जिल्लाका 4 पालिकाबाट तराई यातायातका साधन बन्द भएका छन्। बढीमाई नगरपालिकाले हाट बजारबाट डीआर मन्टसम्मको बाटो मर्मत गर्ने भन्दै अहिले चलिरहेको बाटो बन्द गराएको हो। सामान्य विकल्प समेत नदी बाटो पूर्ण रूपमा बन्द गर्दा बिरामीलाई अस्पताल लैजान समेत समस्या भएको बामी कार्तिक खापर गाउँपालिका 3 रमबहादुर साईले बताउनुभयो।
खोटाङको बाराहा पोखरी गाउँपालिका 3 साउने चौरका 15 विपन्न परिवारको निशुल्क स्वास्थ्य बीमा गरिएको छ। वडा कार्यालयले प्रति परिवार 3,500 दरले आर्थिक वर्ष 2076-77 का लागि विनियोजन 52,500 रुपियाँ खर्च गरेर स्वास्थ्य बीमा गरिदिएको वडाध्यक्ष शम्भु निरौलाले बताउनुभयो।
मेरो पनि भन्नु छ।
सोर
अमर सम्राट नारायण गोपालको 29 स्मृति दिवसका अवसरमा नारायण गोपाललाई सम्झदै तपाईँले व्यक्त गर्नुभएका भनाईलाई आजको मेरो पनि भन्नु छमा समेटेका छौं।
राजेन्द्र राणा भाटले लेख्नु भएको छ, हरेक वर्ग पुस्ता र समयमा सदाबहार लागिरहने गीतहरू दिएर नेपाली संगीत आकाशमा चम्किरहेका विलक्षण प्रतिभा स्वर्गीय नारायण गोपालप्रति असीम श्रद्धा र नमन।
29 वर्षपछि पनि उहाँलाई सम्झन पाउँदा अत्यन्तै खुशी लाग्छ भन्दै शकुन्तला राईले लेख्नु भएको छ, अहिलेका गीत संगीतमा न त गहकिला शब्द भेटिन्छन् न त लय, यही कारण उहाँको सम्झनाले झकझकाइरहन्छ।
मित्रबन्धु ढकालले राष्ट्रियताको लागि हिन्दी गीत नगाएका नारायण गोपालबाट हाम्रो पुस्ताले राष्ट्रियता पनि सिक्नुपर्छ भनेर लेख्नु भएको छ।
मोना सिमखडाले लेख्नु भएको छ, नारायण गोपालको हरेक गीतमा कोही न कोही याद बनि बसेको हुन्छ।
घमराज लुइटेल लेख्नुहुन्छ, यो सम्झने मन छ म बिर्सु कसोरी तिमी नै भनिदेऊ हे जाने निष्ठुरी, जति गायक आए पनि नारायण गोपाल सबैभन्दा सधैँ माथि।
अनि अनमोल मणि लेख्नुहुन्छ, अर्थपूर्ण शब्द ओजिलो स्वर र गतिलो संगीत भए सम्झनामा रहन हजारौं गीत गाइरहनु पर्दैन, सम्झनामा नारायण गोपाल, आँखाभित्र बस्नु तिमी छातीमा निदाउनु सपनीमा पनि मलाई सुस्तरी चिहाउनु।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू अर्जुन पोखरेल र सञ्जिता देवकोटा। नेपाल दर्पणमा अब विदेशको खबर। अफ्रिकी देश गाम्बियाबाट युरोप जान लागेका आप्रवासी चढेको डुंगा मौरिया टानियाको एटलान्टिक महासागरमा पल्टदा 58 जनाको ज्यान गएको छ। डुंगामा झण्डै 150 यात्रु रहेको अनुमान गरिएको छ। झण्डै 83 जना आप्रवासीहरू बाँच्न सफल भएका छन्। उनीहरू एटलान्टिक महासागरमा पौडिएर तटीय शहर नौडीबाउमा आएको पश्चिमी अफ्रिकाका लागि राष्ट्रसंघका अधिकारी लाउरा लुंगारोटीले बताएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। दुर्घटनाबारे गाम्बिया सरकारले भने केही बताएको छैन। गाम्बियाबाट सन् 2014देखि 18 35,000 भन्दा बढी नागरिक युरोप प्रवेश गर्न सफल भएको राष्ट्रसंघीय आप्रवासन संगठनले जनाएको छ।
नेपाल दर्पणमा अब केही खेल खबर। 13 दक्षिण एसियाली खेलकुद सागमा नेपालको स्वर्ण संख्या 36 पुगेको छ। आज नेपालले थप 7 स्वर्ण जित्दै सागमा स्वर्ण पदकको संख्या 36 पुर्याएको हो। यो नेपालको कीर्तिमानी स्वर्ण संख्या पनि हो। नेपालले यसअघि सन् 1999 नेपालमै भएको 8 सागमा 31 स्वर्ण जितेको थियो। 5 दिन नेपाल 36 स्वर्ण सहित पद तालिकाको दोस्रो स्थानमा छ। साग अन्तर्गत आज भएको तेक्वान्दोको पुरूषतर्फ 87 केजी मुनिको तौल समूहमा नेपालका भूपेन श्रेष्ठले स्वर्ण जितेका छन्। त्यस्तै उसुको सान्डा सान्सोमा नेपालकी जुनी राईले स्वर्ण पदक जितेकी छन्। त्रिभुवन आर्मी क्लबको शारीरिक तथा प्रशिक्षण केन्द्रको कवर्ड हलमा भएको खेलमा जुनीले महिलातर्फ 56 केजी तौल समूहको फाइनलमा श्रीलंकाकी मधु मालीलाई 2-0 नतिजामा पराजित गरेकी हुन्। यस्तै पौडीमा नेपालकी गौरीका सिंहले स्वर्ण पदक जितेकी छन्। महिला 200 मिटर फ्री स्टाइलमा गौरीकाले स्वर्ण जितेकी हुन्। ललितपुरको सातदोबाटमा रहेको पौडी पोखरीमा गौरीकाले 2:05.6 दूरी पार गरिन्।
साग अन्तर्गत साइक्लिङको क्रस कन्ट्री पुरूषमा नेपालले स्वर्ण जितेको छ। नेपालका बुद्धिबहादुर तामाङले स्वर्ण जितेका हुन्। क्रस कन्ट्री साइक्लिङमा नेपालकी लक्ष्मी मगरले पनि स्वर्ण जितेकी छन्। बिहान उत्सुकी निमा घरती मगरले पनि नेपाललाई स्वर्ण दिलाएकी थिइन्। उनले 2016 भारतमा भएको सागमा पनि नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन्।
यस्तै सागको भारोत्तोलनमा नेपालकी अञ्जु चौधरीले स्वर्ण जितेकी छन्। पोखरामा भएको प्रतिस्पर्धामा सञ्जुले 59 केजी तौल समूहमा नेपालका लागि स्वर्ण जितेकी हुन्। उनले क्लीन एण्ड जर्कमा 97 र स्न्याचमा 74 गरी कुल 171 किलो तौल उचालिन्। यो स्वर्णसँगै सागमा भारोत्तोलनमा स्वर्ण जित्ने सञ्जु पहिलो महिला खेलाडी बनेकी छन्।
साग अन्तर्गत नेपाल महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा आज मालदिप्सलाई 3-0 गोलको अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो। नेपाललाई जित दिलाउन साबित्रा भण्डारीले ह्याट्रिक गरिन्। यो सँगै साबित्रा नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी पनि बनेकी छन्।
13 दक्षिण एसियाली खेलकुद साग अन्तर्गत आज भएको पुरूष क्रिकेटमा नेपालले भूटानलाई हराएको छ। किर्तिपुर मैदानमा भएको खेलमा नेपालले भूटानलाई 141 रनको फराकिलो अन्तरले हराएको हो। नेपालले दिएको 237 रनको लक्ष्य पछि आएको भूटानले 6 गुमाएर 95 रन मात्र बनाउन सक्यो। शानदार जित निकाल्दै नेपालले 2020 अन्तर्राष्ट्रिय क्रिकेटमा केही कीर्तिमान समेत बनाएको छ।
साग विशेष खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिनै लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज, केही दिन आराम गर्न डाक्टरको सुझाव।
प्रमाण ऐन 2031 परिमार्जन गर्ने तयारी, अब भिडियो कन्फरेन्स मार्फत पनि प्रमाणहरू संकलन गर्न सकिने।
400 केभी ढल्केबर सब स्टेशनको काम अन्तिम चरणमा, पुसभित्र सञ्चालन गर्ने लक्ष्य, भारतसँग बिजुली किनबेचमा थप सहज हुने।
एटलान्टिक महासागरमा डुङ्गा पल्टदा 58 जनाको ज्यान गयो, कम्तीमा 83 आप्रवासी बाँच्न सफल।
र सन् 1999 कृतिमानलाई तोड्दै नेपालले जित्यो 36 स्वर्ण, साग पद तालिकाको दोस्रो स्थानमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी भोजेन्द्र बस्नेत र मदन पौड्याल पनि बिदा हुन्छौ। नमस्कार।